नमस्कार, मानवाधिकार शिक्षा रेडियो कार्यक्रमबाट म अर्जुविष्ट सल्यानी, अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक गण्डकी प्रदेश कार्यालयले तयार पारेको यो कार्यक्रम रेडियो अन्नपूर्ण 93.4 MHz हरेक मंगलबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म र रेडियो कासोती 102.6 MHz मंगलबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म प्रसारण हुन्छ। तपाईँ www.insec.org.np र www.inseconline.org लगन गरी चाहेको बेला सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी लैङ्गिक हिंसा विरुद्धको 16 दिने अभियान अन्तर्गतको विश्व महिला मानवाधिकार दिवस नोभेम्बर 29, विश्व एचआईभी एड्स दिवस 1 डिसेम्बर र विश्व अपाङ्ग दिवस 3 डिसेम्बरको सेरोफेरोमा रहेर कार्यक्रम प्रस्तुत गर्दैछौँ। आजको कार्यक्रममा हामीले सामाजिक विकास मन्त्रालयको सामाजिक महाशाखा प्रमुख जमुना पौडेलसँग गरिएको कुराकानी,
वर्षैभरि नै अब यो अभियान एडभोकेसीको कामहरू हो, तथापि चाहिँ अब तोकिएको दिनमा केही प्रोग्रामहरू समझदारी साझेदारीमा गर्दाखेरि अलिकति एडभोकेसीलाई बल पुग्ने र एकता समन्वयात्मक सम्बन्ध विकासको अवसर हुने भएको हुनाले महत्वपूर्ण रूपमा हेर्ने गरेको छौँ।
पोखरामा रहेर एचआईभी एड्स सम्बन्धी काम गरिरहनुभएका सिएसजीका कार्यकारी निर्देशक दिलीप गुरुङ, अपाङ्गताको क्षेत्रमा काम गरिरहनुभएका अञ्जना केसी र उहाँले भोग्नुभएका समस्याहरू, र यौनिक तथा लैङ्गिक अल्पसंख्यकको अधिकारको क्षेत्रमा काम गरिरहनुभएका र उहाँले भोग्नुभएका समस्याहरूको बारे रोशनी राईसँग गरिएको कुराकानी प्रस्तुत गर्नेछौ। नोभेम्बर 25 देखि 10 डिसेम्बरसम्मको 16 दिनलाई अन्तर्राष्ट्रिय लैङ्गिक हिंसा विरुद्धको दिवस अर्थात् 16 दिने लैङ्गिक हिंसा विरुद्धको दिवसको रूपमा लिइन्छ। यस वर्षको अन्तर्राष्ट्रिय नारा अरेन्ज द वर्ल्ड, फन्ड, रेस्पोन्ड, प्रिभेन्ट, कलेक्ट रहेको छ। राष्ट्रिय नारा लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता, व्यक्ति, समाज र सबैको ऐक्यबद्धता रहेको छ। हरेक वर्ष नोभेम्बर 25 देखि 10 डिसेम्बरसम्मको 16 दिनलाई नै लैङ्गिक हिंसा विरुद्धको अभियानको रूपमा मनाउने गरिन्छ। यस अभियानको सुरुवात सन् 1981 ल्याटिन अमेरिकाबाट डोमिनिकन गणतन्त्रका एकै परिवारका पेटिया, मिनारमा र मारिया 3 दिदीबहिनीको हत्यासँग जोडिएको छ। लैङ्गिक रूपमा गरिएको राजनीतिक हिंसाको रूपमा लिइन्छ। 3 दिदीबहिनी राजनीतिक कार्यकर्ता भई तत्कालीन त्रिचुलो तानासाई सरकारको विरुद्धमा लागि परेका थिए। राज्यद्रोहको आरोप लागेको थियो। 25 नोभेम्बरमा उनीहरूको सामूहिक हत्या भएको थियो। यसै दिनको सम्झनामा यो दिवस मनाउन सुरु गरिएको हो। सर्वप्रथम त हिंसा भन्नाले कुनै पनि व्यक्तिलाई कुनै पनि प्रकारले शारीरिक, मानसिक, यौनजन्य वा कुनै तरिकाले दुःख, पीडा, हानि नोक्सानी पुर्याउनु नै हिंसा हो। सार्वजनिक वा निजी जीवनमा लिङ्गको आधारमा हुने हिंसाजन्य कार्य हो। शारीरिक, मानसिक, आर्थिक वा यौनजन्य क्षति वा पीडा पुर्याउँदछ। लैङ्गिक हिंसा अधिकांश महिला, त्यसमा पनि अपाङ्गता भएका महिला, यौन तथा लैङ्गिक अल्पसंख्यक महिला, दलित महिला, जनजाति महिला, बालबालिकाहरूमाथि हुने गरेको छ। यसले महिला, पुरुष वा तेस्रो लिङ्गी समेतलाई जनाउँदछ। कोही कसैलाई पनि शारीरिक, मानसिक, यौनजन्य, सामाजिक, प्रथा, परम्परा जनित, राजनैतिक आदि हिंसाहरू गरिनु कानुनतः दण्डनीय हुन्छ। नेपालको संविधानको भाग 3 मौलिक हक र कर्तव्य अन्तर्गत धारा 39 अन्तर्गत बालबालिकाको हक अन्तर्गत उपधारा 9 असहाय, अनाथ, अपाङ्गता भएका, द्वन्द्वपीडित, विस्थापित एवं जोखिममा रहेका बालबालिकालाई राज्यबाट विशेष संरक्षण र सुविधा पाउने हक हुनेछ भनी उल्लेख गरिएको छ। यसै गरी धारा 42 सामाजिक न्यायको हक अन्तर्गत उपधारा 1 आर्थिक, सामाजिक वा शैक्षिक दृष्टिले पछाडि परेका महिला, दलित, आदिवासी, जनजाति, मधेसी, थारू, मुस्लिम, यौनिक अल्पसंख्यक, किसान, श्रमिक, उत्पीडित वा पिछडिएको क्षेत्रका नागरिक तथा आर्थिक रूपले विपन्न खस आर्यलाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा राज्यका निकायमा सहभागिताको हक हुनेछ। यसै गरी उपधारा 2 आर्थिक रूपले विपन्न तथा लोपोन्मुख समुदायका नागरिकको संरक्षण, उत्थान, सशक्तिकरण र विकासका लागि शिक्षा, स्वास्थ्य, आवास, रोजगारी, खाद्यान्न र सामाजिक सुरक्षा, विशेष अवसर तथा लाभ पाउने हक हुनेछ। यसै गरी उपधारा 3 अपाङ्गता भएका नागरिकलाई विविधताको पहिचानसहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने र सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक हुनेछ। उपधारा 5 नेपालमा अग्रगामी लोकतान्त्रिक परिवर्तनको लागि भएका सबै जनआन्दोलन, सशस्त्र सङ्घर्ष र क्रान्तिका क्रममा जीवन उत्सर्ग गर्ने शहीदका परिवार, बेपत्ता पारिएका व्यक्तिका परिवार, लोकतन्त्रका योद्धा, द्वन्द्वपीडित र विस्थापित, अपाङ्गता भएका व्यक्ति, घाइते तथा पीडितलाई न्याय एवं उचित सम्मानसहित शिक्षा, स्वास्थ्य, रोजगारी, आवास र सामाजिक सुरक्षामा कानुन बमोजिम प्राथमिकताका साथ अवसर पाउने हक हुनेछ भनी उल्लेख गरिएको छ। धारा 10 नागरिकताबाट वञ्चित नगरिने। उपधारा एकमा कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित गरिने छैन। उपधारा दुईमा नेपालमा प्रादेशिक पहिचान सहितको एकल सङ्घीय नागरिकताको व्यवस्था गरिएको छ भनी उल्लेख गरिएको छ। यसै गरी धारा 12 वंशीय आधार तथा लैङ्गिक पहिचान सहितको नागरिकता, यो संविधान बमोजिम वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने व्यक्तिले नागरिकताको प्रमाणपत्र पाउन सक्नेछ भनी उल्लेख गरेको छ। यी तमाम कुराहरू कानूनमा उल्लेख भए तापनि अहिले पनि हाम्रो समाजमा एचआईभी एड्स भएका, अपाङ्गता भएका व्यक्तिहरूप्रति समाज र परिवारले गर्ने अवहेलना, क्रूर अमानवीय व्यवहार, महिला भएकै कारणले गरिने अपमानजनक व्यवहारहरू पनि छरपष्ट रहेका छन्। आजको कार्यक्रम मार्फत हामीले यसै सन्दर्भमा सरकारवालाहरू, सम्बन्धित पीडा भोगेका व्यक्तिहरू र विभिन्न सङ्घ संस्था मार्फत 365 दिन नै यही अभियानमा जोडिरहनुभएका व्यक्तित्वसँगको साथमा रहेर कुराकानी गर्नेछौँ।
कोही भन्छन् हावाबाट सर्छ, कोही भन्छन् सर्दै सर्दैन, कोही भन्छन् सधैँ मास्क लाउनु पर्छ, कोही भन्छन् कहिल्यै लाउनु पर्दैन। झन् बुझ्यो झन् कठिन, बुझ्यो बुझ्न कठिन।
हो, यस्ता अप्रमाणित सन्देश र गलत सूचनाको प्रवाहले साँच्चै नै कठिन बनाएको छ दाजी। यसले त भाइरस संक्रमणको जोखिम झन् बढाउँछ।
त्यही त, अब कोही यो भाइरस भन्ने चिज के पनि होइन भन्दै सुझाव लत्याउने, कोही खतरनाक हो है भन्दै जनतालाई अत्याउने, कसका कुरा पत्याउने।
विश्व स्वास्थ्य संगठन, युनिसेफ, सरकारी निकाय, भरपर्दा स्वास्थ्य कर्मी अनि आधिकारिक स्रोतको सूचना र जानकारीलाई मात्र विश्वास गर्नुपर्छ।
COVID-19 महामारी बीचमा गलत सूचनाको महामारीबाट आफू र आफ्ना परिवारलाई सुरक्षित राखौं। अनौपचारिक क्षेत्र सेवा केन्द्र, इन्सेक।
कार्यक्रममा अब प्रस्तुत छ सामाजिक विकास मन्त्रालयको सामाजिक महाशाखा प्रमुख जमुना पौडेलसँग गरिएको यो कुराकानी। पौडेलज्यू नमस्ते।
नमस्कार हजुर,
यहाँलाई कार्यक्रममा स्वागत छ।
थ्याङ्क यू हजुर।
पौडेलज्यू, अहिलेको असहज परिस्थितिका बीच लैङ्गिक हिंसा विरुद्धको 16 दिने अभियान अन्तर्गत लैङ्गिक हिंसा न्यूनीकरणका लागि साथै अपाङ्गता भएका व्यक्तिका लागि युनिक अल्पसंख्यकका अधिकारका लागि सामाजिक विकास मन्त्रालयले के गर्दैछ?
कोभिडको कन्टेक्स्टमा सबै क्षेत्रहरू चाहिँ प्रभावित भएको अवस्था छ। अब यसलाई चाहिँ सामान्यकरण गर्दै जाने समाज परिचालनको काम र सामाजिक सेवाको कामहरू पनि हाम्रो मन्त्रालयले सहज किसिमले सञ्चालन गरिराखेको अवस्था छ।
यो बीचमा सरकारवालाहरूसँग पनि मन्त्रालयको छलफल भयो होइन, यो समन्वयले चाहिँ के कस्तो संकेत दिएको छ?
महिला, बालबालिका, अपाङ्गता, दलित र सीमान्तकृत वर्ग अल्पसंख्यकहरूसँगको त्यो मिटिङले 16 दिने अभियान मनाउने भनेर कोर कमिटी गठन गर्यो। त्यो संस्थागत रूपमै 11 जिल्लामा करिब चाहिँ मन्त्रालयको बजेटबाट 9 प्रोग्रामहरू 11 जिल्लामा लन्च गर्ने, संस्थागत रूपमा विभिन्न नागरिक समाजका साथीहरूले चाहिँ आफ्नो संस्थाको तर्फबाट विभिन्न प्रोग्रामहरू लन्च गर्ने भनेर सहमति समझदारी भए अनुसारको कार्यक्रमहरू सुरु हुने गइरहेको छ। वर्षैभरि नै अभियान एडभोकेसीको कामहरू हो, तथापि चाहिँ अब तोकिएको दिनमा केही प्रोग्रामहरू समझदारी साझेदारीमा गर्दाखेरि अलिकति एडभोकेसीलाई बल पुग्ने र एकता र अलिकति अब समन्वयात्मक सम्बन्ध विकासको अवसर हुने भएको हुनाले दिवसीय प्रोग्रामलाई हामीले चाहिँ अलि महत्त्वपूर्ण रूपमा हेर्ने गरेको छौँ।
केही दिन अघिको मन्त्रालयको र सरकारवाला सामाजिक संघ संस्थाहरू बीचको एउटा मिटिङमा अब हामीले यो तिथिमितिमा आउने कार्यक्रमलाई त गरिहाल्नु पर्छ, मनाउनै पर्छ, तर योभन्दा पनि 365 दिन नै हामी जागरूक भएर यसका लागि काम गर्नुपर्छ भन्ने जुन मन्त्रालयको पनि कुरो र सहभागीहरूको कुरो पनि मन्त्रालयको तर्फबाट कस्तो लाग्यो?
हामी त विगतमा महिला तथा बालबालिका कार्यालयबाट आएको जनशक्ति भएको हुँदा टिओआर पनि हाम्रो त्यस्तै किसिमको छ र हाम्रो चाहिँ कोर काम भनेको सामाजिक सेवा भएको हुँदा हरपल चाहिँ माइन्ड नै सोसियल वर्कमा रहेको हुँदा अब हामी त प्रतिबद्ध कर्मचारीहरू, प्रतिबद्ध महाशाखा, हाम्रो काम त त्यतिकै भइराखेकै हुन्छ। तथापि चाहिँ यस्तो दिवसीय कार्यक्रमले चाहिँ अलि सम्बन्ध विकास र हुन्छ नि कार्यक्रममा बढी इङ्गेजमेन्ट गराइराखेको हुन्छ। तथापि अरू बेलामा पनि हजुरले हेर्दाखेरि हामी 7 बजीदेखि नै बेलुका 7 सबैसम्म रेगुलर हामी काम गरिराखेकै हुन्छ। त्यही भएको हुनाले शुक्रबार शनिबार बिदाको दिन अब हामीलाई त्यस्तो डिलिटै भइसक्यो लगभग।
आम रूपमा सबैका लागि सबै सचेत हुनुपर्ने यो त भइहाल्यो, यसमा पनि केही विशेष अवस्थाहरू र त्यो क्षेत्रका महानुभाव हुनुहुन्छ, जस्तो लैङ्गिक हिंसा न्यूनीकरणको काम छ, अपाङ्गता भएका युनिक अल्पसंख्यकहरूका अधिकारका सामाजिक विकास मन्त्रालयले के कस्तो नीति तथा कार्यक्रम उहाँहरूप्रति बनाएको छ?
प्रादेशिक नीति अन्तर्गत हामीले महिला बालबालिका अपाङ्गता दलित जनजाति तेस्रो लिङ्गी सबैलाई समेटेर चाहिँ हामीले काम गरेको छौँ होइन। अब हाम्रो मन्त्रालयले नै बनाउनु पर्ने नीतिको काम चाहिँ बाँकी छ, अब चाहिँ हामीले बनाउनु पर्छ भन्ने चाहिँ नीति सहकर्मीहरू बिचमा साझेदार संस्थाहरू बिचमा चाहिँ अब संवाद सुरु भएको अवस्था छ। तर चाहिँ बालबालिका ऐन चाहिँ अब अहिले आन्तरिकमा पुगिरहेछ, अर्थमा छलफल भइरहेको छ,
मसौदामाथि हेरफेर हुँदैछ।
त्यसमा चाहिँ अब बाहिरबाट अब इन्डोर्स गर्नुपर्ने कुराहरू विभिन्न ठाउँबाट आइरहेको अवस्था छ, त्यो हामीबाट चाहिँ गइसकेको छ। प्रदेश अपाङ्गता सम्बन्धी समिति गठन आदेश अपाङ्गता सम्बन्धी ऐन अनुसारको त्यो गठन आदेश हामीले प्राप्त गरिसकेको अवस्था छ। त्यो अनुसार चाहिँ अब मनोनयन गरेर अपाङ्गता महासङ्घलाई चाहिँ महिला पाँचजना सहितको त्यो दसैवटा ऐन बमोजिमको दसैवटा विशिष्टकृत अपाङ्गता भएका वर्गहरूको सहभागिता हुने गरेर वर्ग छुट्याएर पठाइदिनु भने पत्राचार भइसकेको अवस्था छ। पोलिसी मेकिङमा चाहिँ दुईटामा आइपुग्यौँ हामी। यही वर्ष हामीले घरेलु हिंसा कसुर तथा सजाय नियन्त्रण ऐनमा पनि एक्सर्साइज गर्ने कि भन्ने प्रारम्भिक खाका चाहिँ हामीले तयार गरेको अवस्था छ। त्यस्तै अपाङ्गता सम्बन्धी ऐनमा पनि यसमा पनि सुरुवात गर्नुपर्छ भनेर अपाङ्गता सम्बन्धी गैर सरकारी महासङ्घका साथीहरूसँग कुरा भइरहेको अवस्था। यो सबै क्षेत्रको नीतिलाई कसरी बनाउने भनेर स्थानीय तहको महासङ्घ गाउँपालिका महासङ्घका साथीहरूसँग मिटिङ थियो। कार्यक्रमहरू नीतिगत तवरमा पोलिसी मेकिङमा अब अलिकति एक्सर्साइजको अभ्यास चाहिँ भइरहेको अवस्था छ। अब कार्यक्रमको रूपमा चाहिँ जिम्मेवारीमा चाहिँ करिब चाहिँ 41 कार्यक्रम छ। त्यो कार्यक्रम मध्येमा अब 22 कार्यक्रम छन् होइन, त्यो 22 कार्यक्रम हामीले सकेसम्म 15 भित्र सक्ने भन्ने लक्ष्य रहेको छ। त्यसमा चाहिँ हामी सुरुदेखि नै एकदम लागि परिराखेको छ, सकेसम्म बजेट फ्रिज नहोस् भन्ने चाहिँ हाम्रो चाहिँ लक्ष्य रहेको छ। र प्लानिङको प्रक्रियाहरू पनि अब छिटै नै सुरु गर्नुपर्ने र त्यसमा चाहिँ अब फेरि समन्वयात्मक बैठकद्वारा उहाँहरूबाट आएका बस्ती लेभलका प्रोग्रामहरूलाई कसरी अब स्थानीय तह केन्द्र र अब प्रादेशिक संयन्त्रहरूसँग चाहिँ व्यवस्था सम्बन्ध विकास गरेर कार्यक्रम लन्च गर्न सकिन्छ भन्ने कुरा चाहिँ भइरहेको छ। प्रदेश नीति तथा योजना आयोगसँग पनि हाम्रो चाहिँ प्लानिङका कुराहरू र लैङ्गिक बजेटसँग सम्बन्धित कार्यक्रमहरू लन्च गर्ने भन्ने सोच रहेको छ।
कानुनहरू नीति नियमहरू राम्रा बनेका छन्, आवश्यकता अनुसार पनि नीति तथा कार्यक्रमहरू बन्दैछन् बन्ने पनि होलान्, तरै पनि केले त्यस्तो चुनौती खडा गरिदिएको जस्तो लाग्छ यहाँलाई कि न्यूनीकरण गर्नमा अलिकति गाह्रो भइरहेछ?
अब यस्तो छ, सत्यौदेखिको पितृ सत्तात्मक सोच, सामन्तवादी सोच, अब हुने वर्गले नहुने वर्गमा, शक्तिशाली वर्गले कमजोर वर्गमा जुन शासन गर्ने प्रवृत्ति छ, परिवारदेखि संस्था सबैमा चाहिँ यो प्रवृत्ति हावी हुँदै आएको छ। विगतले संस्थाकरण भएको छ, चीनको विकास पनि त्यही किसिमले भएको छ होइन। त्यसले गर्दाखेरि मान्छे जन्मिँदैदेखि अलिकति शक्तिशाली वर्गले कमजोरलाई अलिक दमन गर्ने प्रवृत्ति, सबै सुशक्त किसिमले त्यसलाई चाहिँ अभ्यासीकरण नभएको हुँदा हाम्रो जस्तो मुलुकमा चाहिँ राष्ट्रिय विपन्नता छ, त्यसमाथि जातीय विपन्नता छ, सांस्कृतिक धार्मिक आर्थिकदेखि लिएर हरेक किसिमको विपन्नताले गर्दाखेरि त्यसमध्ये पनि महिला बालबालिका दलित अपाङ्गता देश नागरिक एकल महिलाहरू चाहिँ अति विपन्न र तेस्रो लिङ्गी सीमान्तकृत यी वर्गहरू पछाडि परेको पछाडि पारिएको अवस्था छ। किन यस्तो भयो त भन्दाखेरि एकैचोटि पहिलाको भन्दा परिवर्तन भएको छ नि त। अब यो लोकतन्त्र आएपछि होइन, त्यसपछि गणतन्त्र आएपछि रिटर्नमा दस्तावेजहरू पनि संविधानदेखि लिएर ऐन कानुनहरू अनि नीतिहरू सबै कुरा परिमार्जित भएको आज संस्थागत संरचनाहरू पनि बस्ती बस्ती लेभलसम्म स्थानीय तहको संरचना पुगेको छ। पहिलाको भन्दा त परिवर्तन छ, बोल्न सक्ने भएका छन्, आफ्नो कुराहरू चाहिँ निर्वाध रूपमा राख्न सक्ने, विरोध गर्न सक्ने, सिस्टमेटिक किसिमले कुराहरू राख्न सक्ने, बुझ्न सक्ने त भएका छन्। तथापि घरदेखिको परिवर्तन हुनु पर्ने हो, घरको संरचना छ नि, सामन्तवादी संरचना छ, त्यसमा चाहिँ सरकारले या सिभिल सोसाइटीले या निजी क्षेत्रले रूपान्तरण गर्न सकेको अवस्था छैन, किनभने प्रत्येक व्यक्ति म परिवर्तन हुनुपर्छ, म जिम्मेवार हुनुपर्छ र मैले नै परिवर्तन गर्ने हो भन्ने लेभलको त्यस्तो किसिमको कार्यक्रमहरू ल्याउने कार्यान्वयन गर्ने पहिलाको विगतमा महिला तथा बालबालिका कार्यालय थियो नि त, त्यतिखेर त एक किसिमको नेटवर्किङ, एक किसिमको सशक्तिकरण, एक किसिमको परिवर्तन समाजमा केही न केही भए पनि छुट्टै किसिमको थियो कि, यो चाहिँ एकदम मूल प्रभावीकरण मूल धारमा आएको थियो कि जनता। अब अहिले के भयो भने अन्तर्निर्भर संहिता कार्यान्वयन गर्नुपर्ने हाम्रो जिम्मेवारी, संहिता कार्यान्वयन गर्ने सिलसिलामा अलि हतार भएर गरियो, त्यसले गर्दा पहिला भएका राम्रो अभ्यास, पहिला भएको राम्रो संरचनाहरू भत्काइयो, अनि अब एकैचोटि जिरो लेभलबाट सुरु गर्दाखेरि अनि त्यहाँ चाहिँ सम्बन्ध विकासका समस्याहरू, कानुन संघीय सरकार त पहिल्यै संघीय सरकार बनिरहेको थियो, यसै सशक्त थियो, अनि फेरि पहिला चाहिँ इलेक्सन स्थानीय तहको इलेक्सन भएर उसले अगाडि नै सबै आफ्नो किसिमको ऐन कानुनहरू नीतिहरू निर्देशिकाहरू बनाइसकेको हुँदा यता संघीय सरकारकोले पनि कम काम गर्ने वातावरण भयो, स्थानीय तहले अनरसिप लिने कम भयो, अनि प्रादेशिक हिसाबले बनेका ऐन कानुन नीति मार्गदर्शनहरू मापदण्डहरूलाई त झनै अनरसिप लिनलाई केही टाइम लाग्ने भयो।
हिंसा न्यूनीकरण गर्नका लागि प्रदेश सरकारलाई उसो भए कस्तो खालको सहयोग चाहिन्छ?
पोलिसी मेकिङमा एक्टिभ रोल चाहिएको छ, उहाँहरूले चाहिँ प्रस्तावित खाकाहरू बाल बालिका, महिला, विदेश नारी, अपाङ्गताको क्षेत्र होइन सीमान्तकृत हकको हकमा चाहिँ आफ्नो स्तर भएका विषयमा चाहिँ प्रस्तावित पोलिसीहरू नीतिहरू बनाएर ल्याइदिनु भयो भने अझ चाहिँ प्लस मद्दत हुन्छ, त्यसपछि फेरि हामी सहकारीमा बस्छौँ, त्यसमा परिमाण फास्ट ट्र्याकमा त्यसरी काम हुन्छ। उहाँहरूको आफ्नो सरोकारको विषयमा उहाँहरूबाट आयो भने त्यसैमा कार्यदलले काम गर्दाखेरि अझ इफेक्टिभ हुन्छ कि भन्ने लागेको छ। बस्ती लेभलको रूपान्तरणको लागि चाहिँ हाम्रा बजेटहरूलाई थोरै बजेटलाई अप्टिमम लेभलबाट इमान्दार भएर पारदर्शी भएर सम्बन्धित ठाउँमा गएर जनतालाई सरकार छ भन्ने किसिमको प्रत्याभूति पूर्णको वातावरण गरिदिनु भयो भने पनि हामीलाई सजिलो हुन्थ्यो, त्यसमा हामीलाई हेल्प चाहिएको। अनि अर्को चाहिँ पुनर्स्थापन स्थलहरू, अनि त्यसपछि अब सेवा केन्द्रहरू छन्, देशलाई केन्द्रहरू छन्, बाल गृह छन्, सब साथीहरूले सहकर्मीहरूले आफूसम्म राम्रो काम गरिराख्नु भएको छ, एकबद्ध रूपमा चाहिँ अब पढ्दाखेरि सेवा गरिराख्नु भएको छ, तथापि आफ्नो आफ्नो सेक्टरको भनौँ न अब इमान्दारितापूर्वक केस व्यवस्थापन गर्नलाई, अपराधीकरण हुन नदिनको लागि अब भइरहेको ठाउँमा चाहिँ इन्फर्मेसन सेयरिङ गरेर त्यसलाई तत्काल उद्धार गर्ने काममा पनि उहाँहरूको हामीले आशा गरेको छौँ र उहाँहरूले सफल पनि गरिराख्नु भएको छ। यही सोह्र दिने अभियानको सिलसिलामा पनि अब एउटा केसलाई शक्ति समूहको साथीहरूले अस्ति भर्खर सुरुवात गर्नुभएको छ, प्रवेश प्रहरीले र जिल्ला प्रहरी कार्यालयबाट चाहिँ त्यसलाई व्यवस्थापन प्रक्रियाहरू अगाडि बढाइसकिएको छ, जस्तो चाहिँ पत्रकार सहकर्मी मित्रहरूबाट पनि एकदम राम्रो हेल्प मिलिरहेको छ।
हस् पौडेलज्यू कुराकानी गरिदिनु भयो, यो कुराकानीको लागि यहाँलाई धेरै धेरै धन्यवाद छ।
हाम्रो सामाजिक विकास मन्त्रालय र हाम्रो सामाजिक विकास महाशाखाको टिम पनि हजुरप्रति एकदम आभारी नै रहेको छौँ, धन्यवाद छ।
उहाँ हुनुहुन्थ्यो सामाजिक विकास मन्त्रालय सामाजिक महाशाखा प्रमुख जमुना पौडेलज्यू। यहाँनिर मानवाधिकार समाचार। विस्तृत शान्ति सम्झौता भएको 14 वर्षसम्म पनि द्वन्द्वपीडितले न्याय नपाएको विषयलाई इन्सेकले द्वन्द्वपीडितमाथि भएको कुठाराघातका रूपमा चित्रण गरेको छ। तत्कालीन विद्रोही नेकपा माओवादी र नेपाल सरकारका बीचमा 2063 मङ्सिर 5 गते सम्पन्न विस्तृत शान्ति सम्झौता भएको 14 वर्ष पुगेको अवसरमा इन्सेकका अध्यक्ष डाक्टर इन्दिरा श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उक्त कुरा चित्रण गरिएको छ। द्वन्द्वपीडित र यसबाट प्रभावित व्यक्तिहरूका सरोकार र उनीहरूका माथि भएको अन्याय निरूपणका लागि गरिनुपर्ने अर्थपूर्ण पहल कदमीको रूपमा तत्कालीन विद्रोही पक्ष र नेपाल सरकारबाट यसको निरूपणका लागि गठन गरिएका संक्रमणकालीन न्याय सम्बन्धी संरचना प्रभावकारी हुन नसक्नुलाई दुःखद पक्षका रूपमा लिनुपर्दछ विज्ञप्तिमा भनिएको छ। त्यस्तै इन्सेक गण्डकी प्रदेश कार्यालयको आयोजनामा मङ्सिर 9 गते बन्दीपुर गाउँपालिकामा स्वास्थ्यको अधिकार सम्बन्धमा सरकारवालाहरूबीच अन्तर्क्रिया कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष पूर्णसीमा थापाले स्वास्थ्य नागरिकको नैसर्गिक अधिकार भएको हुँदा गाउँपालिकाले पनि नागरिकको स्वास्थ्यको अधिकारलाई प्राथमिकतामा राखेर योजनाहरू बनाएको बताउनुभयो।
रोक्नुस् रोक्नुस्, 1, 2, 3, 4, 5, 6, 7 चारजनाको सिटमा सातजना, त्यसमाथि वृद्ध र केटाकेटी पनि, आफ्नो चिन्ता नभए पनि कम्तीमा उहाँहरूको त स्वास्थ्यको ख्याल राख्नुहोस्।
के गर्ने सर, चाडबाडको बेला छ।
चाडबाड भनेर कोरोना भाइरसले त छुट दिँदैन होला त?
त्यो त हो सरी सर।
बिरामी बाल बालिका तथा ज्येष्ठ नागरिकलाई सार्वजनिक यातायात र भीड़ भाडबाट टाढै राखौ। चाड पर्व मनाउँदा सबैको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिऊ।
स्वस्थ जीवन र सुरक्षित समाज नै सबभन्दा ठूलो पर्व हो। अनौपचारिक क्षेत्र सेवा केन्द्र इनसे।
कार्यक्रममा अब पोखरामा रहेर एचआईभी एड्सको क्षेत्रमा काम गरिरहनुभएका सिएसजीका कार्यकारी निर्देशक दिलीप गुरुङसँगको कुराकानी, अपाङ्गताको क्षेत्रमा काम गरिरहनुभएका र उहाँले भोग्नुभएका समस्याहरूको बारे अञ्जना केसीसँगको कुराकानी र यौनिक लैङ्गिक अल्पसंख्यकको अधिकारका क्षेत्रमा काम गरिरहनुभएका र उहाँले भोग्नुभएका समस्याहरूको बारेमा रोशनी राईसँग गरिएको कुराकानी प्रस्तुत गर्छौं। कार्यक्रममा यति बेला हामीसँग सिएसजीका कार्यकारी निर्देशक दिलीप गुरुङजी हुनुहुन्छ। दिलीप सर नमस्ते।
नमस्ते हजुर, नमस्कार हजुर।
यहाँलाई कार्यक्रममा स्वागत छ।
हजुर हस्, धन्यवाद।
लैङ्गिक हिंसा विरुद्धको 16 दिने अभियान अहिले चलिरहेको छ, सिएसजीले के काम गरिरहेको होला?
महिलाहरूलाई होइन हिंसामा नपरोस्, उनीहरूमा हुन सक्ने घरेलु हिंसा अथवा संस्थागत हिंसा लगायतका कार्यहरूलाई चाहिँ रोक्नको लागि चाहिँ अब नीति निर्माण तहबाट नै यसको सम्बोधन हुनुपर्छ भनेर नीति निर्माण तहमा चाहिँ अब हामीले एडभोकेसी लबिङ गर्ने कार्यक्रमहरू गरिरहेको छौँ। उनीहरूलाई चाहिँ सिप लिफ्ट अप गर्नुपर्छ ताकि उनीहरू आफै सक्षम भइसकेपछि यस्ता हिंसाहरूमा पर्दैनन्, परे भने पनि उनीहरूले त्यस प्रतिकार अथवा कानुनी सहयोगहरू लिन सक्छन् भन्ने चाहिँ छ। कानुनी सहयोग चाहिँ कसरी लिन सकिन्छ, कानुन सम्बन्धी ज्ञानहरू दिइरहेको अवस्थाहरू चाहिँ छ। एचआइभी संक्रमित महिलाहरूसँग पनि काम गरिरहेको कारणले गर्दा उनीहरूलाई चाहिँ एचआइभी संक्रमणमा परिसकेपछि समाजले त्यसपछि आफ्नै परिवारले पनि हिंसा गर्ने अथवा उनीहरूलाई एक्लाउने भएको कारणले उनीहरू आफू चाहिँ कसरी सक्षम हुन सक्छन् र त्यसको प्रतिकार चाहिँ कसरी गर्न सक्छन् भन्ने रूपमा चाहिँ हामीले काम गरिरहेको छौँ भने विशेष स्वास्थ्य अधिकारहरू जब उनीहरू स्वास्थ्यबाट पूर्ण रूपमा स्वस्थ रहन सक्छन्, सक्षम बनाउने भनौँ न होइन, विभिन्न शिविरको तालिमहरू र आय आर्जनहरूमा चाहिँ लगाइयो भने चाहिँ उनीहरूले चाहिँ हिंसाहरूमा पर्दैनन् र यदि परिहाले भने पनि उनीहरूले सम्बन्धित निकायहरूसँग चाहिँ सम्पर्क गर्न सक्छन् अथवा त्यो ठाउँमा पुगेर चाहिँ बस पहिरै अथवा न्यायको लागि चाहिँ लड्न सक्छन् भन्ने कार्यक्रमहरू चाहिँ हामीले सञ्चालन गरिरहेको अवस्था चाहिँ छ।
उहिले उहिले एक प्रकारको हाउगुजी थियो एचआईभी संक्रमित प्रति, अहिले न्यूनीकरणको हद कस्तो छ?
अहिले उनीहरूलाई हुने हेरहरू लगायतका घटिरहेको अवस्थाहरू चाहिँ छ, उपचारमा पनि उनीहरूको पहुँचहरू बढिरहेको अवस्थाहरू चाहिँ छ। अब एचआईभी संक्रमण हुने बित्तिकै उनीहरूलाई चाहिँ जीवन लम्ब्याउने औषधिहरू लगायतका होइन उनीहरूलाई प्रदान गरिने कारणले गर्दा चाहिँ उपचारसम्म चाहिँ पहुँच भइरहेको अवस्थाहरू चाहिँ छ। शारीरिक रूपमा पनि हेर्दाखेरि स्वस्थ निरोगी देखिने कारणले गर्दाखेरि पहिला पहिला चाहिँ अब अलिकति एचआईभी संक्रमण भइसकेपछि उनीहरू चाहिँ अलिकति रोगी हुन्छन् र केही समयपछि मर्छन् भन्ने कुराले गर्दा यही भाव लगायत लालसना भेद गराइन्थ्यो भने अहिलेको अवस्थामा चाहिँ यो बिस्तारै चाहिँ घटिरहेको अवस्थाहरू चाहिँ छ। समाजले हेर्ने संस्थागत रूपमा अब चाहिँ लागेका व्यक्तिहरू चाहिँ विशेष वर्गका जोखिमपूर्ण समूहकाहरू हुन्छन् भन्ने त्यो धारणाहरू चाहिँ छ। तर अब बिस्तारै बिस्तारै यसमा केही घटिरहेको अवस्थाहरू सामाजिक चेतनाहरू सोचहरू चाहिँ अझै पनि विद्यमान छ। अब यसलाई हटाउन चाहिँ अब केही समयहरू चाहिँ लाग्छ नै होला।
कार्यक्रममा यति बेला अपाङ्गताको क्षेत्रमा काम गरिरहनु भएका अञ्जना केसीजी हुनुहुन्छ। अञ्जना केसीजी नमस्ते।
नमस्ते, नमस्ते हजुर सर।
यहाँलाई कार्यक्रममा स्वागत छ।
धेरै धेरै धन्यवाद छ हजुरलाई।
महिला हिंसा विरुद्धको 16 दिने अभियान पनि सुरु भएको छ, यो तिथि आउँदाखेरि केही न केही बोलौँ बोलौँ भन्ने लाग्छ होला नि?
अवश्य पनि हामीले केही एक्टिभिटीहरू चाहिँ क्रियाकलापहरू चाहिँ गरिरहेका छौँ।
तपाईँलाई व्हीलचेयरमै बसेर धेरै ठाउँमा एडभोकेसी गरिरहेको, धेरै ठाउँमा अधिकारमुखी भएर कामहरू गरिरहेको हामीले देख्थ्यौँ। यो COVID-19 संक्रमणकालीन यो अवस्थामा त्यति धेरै बाहिर जाने अवस्था त छैन होला, त्यति नहुँदा नहुँदै पनि तपाईँ त त्यतिकै चुप लागेर बस्नु भएको छैन होला पक्कै पनि?
हो, हामीले यति बेला चाहिँ अपाङ्गता भएका महिला तथा पालिका र अपाङ्गता भएका पुरुषहरूकै बिचमा र गरिबीको रेखा मुनि परेका व्यक्तिहरूलाई ह्यान्ड टु माउथ भनेर हातमुख जोड्ने काममा चाहिँ यो कोभिड पेन्डामिकको बेलामा बढी जोड दियौँ। कतिपय ठाउँमा हामी आफैले राहत वितरण गर्यौँ भने कतिपय ठाउँमा चाहिँ हामी एउटा पुलको रूपमा सहजीकरण गर्यौँ। वितरण गर्न चाहेको खण्डमा हामीले एउटा पुलको काम गर्यौँ भने विदेशमा रहनुभएका साथीहरूले पनि त्यो गर्नुभयो भने केही चाहिँ हामी स्वयंले पनि त्यो गर्यौँ। धेरै व्यक्तिहरू निराश, डर होइन, अलिकति के हुन्छ भन्ने अवस्थामा रोइरहेको र बौद्धिक अपाङ्गता भएका, अटिजम भएका महिला अभिभावकहरूको मानसिक अवस्थामा पनि थोरै विचलन आएको बेलामा हामी फोनबाटै टेली रिह्याब भन्ने क्रियाकलाप गर्यौँ। अपाङ्गता भएका व्यक्तिहरू स्वयं पनि लामो समयसम्म घरमा रहिरहँदा र बाहिर जानमा जानु पर्दाखेरि गर्दाखेरि पनि परिवारले परिवारमा ज्येष्ठ नागरिक भएको हिसाबले गर्दाखेरि बाहिर जानमा पनि उहाँहरूलाई सहज नभएका कारणले चाहिँ धेरै साथीहरू चाहिँ अलिकति फ्रस्ट्रेट निराश हुनुभएको अवस्थामा पनि हामीले फोन गरेर के भइरहेको छ, कसरी अगाडि बढ्न सकिन्छ भनेर कार्यक्रम गऱ्यौँ। अब अपाङ्गता डिसेम्बर 3 एकदम नजिकैछ, त्यसै कारणले गर्दा हामीले अहिले चाहिँ अपाङ्गता भएका बालिका र महिलालाई चाहिँ सेनिटरी प्याड पनि धेरैले सुन्नु भएको छ। आजभोलि चाहिँ पसलमा किन्ने, एकचोटि प्रयोग गर्ने अनि फाल्ने त्यो प्रक्रिया एकदम बढेको छ। तर हामीले चाहिँ के गरेका छौँ भने त्योभन्दा कटनबाट बनेको र एकदमै फेरि रियुजेबल र बारम्बार प्रयोग गर्न सकिने किसिमले भन्यो भने हामी स्वयंले पनि त्यसलाई कसरी लिन्छौँ भने किनेको प्याडहरूले चाहिँ एलर्जीको समस्या, छालाको समस्या हुने, लामो समय राख्न नहुने छ भने रियुजेबल चाहिँ एकचोटि अफोर्ड गरिसकेपछि, एकचोटि खरिद गरिसकेपछि 2 वर्षसम्म प्रयोग गर्न सक्ने अवस्था भएको कारणले गर्दाखेरि अहिले चाहिँ हामीले त्यसलाई बढी जोड दिएका छौँ भने अर्को चाहिँ त्यसैले होलसेलमा बसिराख्ने स्पाइनल कर्ड इन्जुरी भयो, त्यसै गरी पूर्ण अपाङ्गता भएका साथीहरूलाई चाहिँ हामीले डाइपर चाहिँ विशेष अवस्थामा प्रयोग गर्नको लागि त्यो गरौँ भन्ने गर्नेका साथै सेनिटाइजर, मास्क र सिआइसी पाइप जो चाहिँ स्पाइनल कर्ड इन्जुरीको लागि प्रयोग हुन्छ त्यो चाहिँ हामीले 15 बालिका र अपाङ्गता भएका महिलाहरूलाई बाँड्ने सुरु गरेका छौँ र 14-15 वर्ष भर्खरै मेन्सुरेसन सुरु भएको हुनुहुन्छ। उहाँलाई गएर दिँदाखेरि एक किसिमको एकदमै आनन्द, यहाँ कस्तो थियो भने परिवारको सबैले रेखदेख गर्नुपर्ने र अक्सर हामीहरू मेन्सुरेसनको कुराहरू पुरुष साथीहरूको अगाडि गर्दैनौँ लाजका साथले, तर अब हामी यति इम्पावर भइसक्यो, सशक्तिकरण भइसकिएछ कि सहजै उहाँहरूलाई बुझाउन र उहाँहरू पनि बुझ्नलाई चाहिँ एकदमै भनौँ न इन्ट्रेस्टेड भएको देख्दाखेरि चाहिँ बिस्तारै परिवर्तन भइरहेछ र हामी त्यो लेभलबाट अझै काम गर्न जरुरी छ भन्ने चाहिँ अनुभव भयो।
यति बेला हामीसँग कार्यक्रममा युनिक लैङ्गिक अल्पसंख्यकको अधिकारका क्षेत्रमा काम गरिरहनु भएका रोशिनी राईज्यू हुनुहुन्छ, उहाँसँग कुराकानी गरौँ। राईज्यू नमस्ते।
हजुर नमस्ते। हजुर,
यहाँलाई कार्यक्रममा स्वागत छ।
धन्यवाद।
यो 16 लैङ्गिक हिंसा विरुद्धको अभियान चलिरहेको बेला यहाँलाई पनि युनिक लैङ्गिक अल्पसंख्यकका अधिकारका कुराहरू, त्यसै गरी उहाँहरूलाई परिरहेका समस्याका कुराहरू गरिरहन मन लाग्छ होला नि?
हजुर, यो लैङ्गिक हिंसा चाहिँ अन्त्य हुनुपर्छ होइन। 16 अभियान पनि यही नारा छ कि कुनै पनि विभेद, कुनै पनि हिंसा विरुद्ध चाहिँ हुनुपर्छ है। अनि 16 लैङ्गिक हिंसा अभियान चाहिँ हामी चलिरहेको।
के कस्ता समस्याहरू देख्नुहुन्छ तपाईँ युनिक लैङ्गिक अल्पसंख्यकका, र उहाँहरूका समस्याहरू कसरी सम्बोधन गरियुन् भन्ने लाग्छ?
यो लैङ्गिक हिंसा भन्ने बित्तिकै अब हामी यौन तथा लैङ्गिक अल्पसंख्यक मात्र नभइकन महिला पुरुषमा बिचमा पनि विभेद रहन्छ, हिंसा रहन्छ होइन। तर सामान्य व्यवहार के गर्छ पुरुष र महिलाको त अहिलेसम्म अति प्राप्त भएको त छैन, र पनि त्यसमा हामी त लैङ्गिक अल्पसंख्यक समुदायको व्यक्तिहरू झनै हिंसामा गरिरहेको अवस्थामा चाहिँ कुनै पनि खालको हिंसा गर्नु हुँदैन, पुरुष या महिला या त्यस लिङ्गी या अल्पसंख्यक त्यो कोहीले पनि गर्नु हुँदैन। हामी एकसाथ भएर चाहिँ
लैङ्गिक हिंसा न्यूनीकरणका लागि कस्ता कस्ता कार्यक्रमहरू, नीतिहरू बनाउन आवश्यक छ वा भइरहेकालाई पनि राम्रोसँग लागू गर्नु पर्छ भन्ने मान्नुहुन्छ?
संविधानको केही धाराहरूमा पनि के अरे अधिकारको क्षेत्रमा समावेशिता होइन, समानताको हकहरू यस उल्लेखित गरिएको छ, तर यसमा चाहिँ कार्यान्वयन चाहिँ अहिलेसम्म पनि हुन सकेको छैन होइन। धाराले चाहिँ आफ्नो पहिचान अनुसारको नागरिकता पाउनुपर्छ भनेर त्यो चाहिँ लेखिएको छ होइन, तर त्यो कार्यान्वयनमा चाहिँ आएको छैन। त्यो चाहिँ जति पनि धारामा लेखिएको, संविधानमा लेखिएको कुराहरू चाहिँ कार्यान्वयन हुँदै जाओस् भन्ने चाहिँ हाम्रो माग हो। अनि 18 के भन्छ भन्दाखेरि चाहिँ समान व्यवहार समान रूपमा चाहिँ समावेश हुनुपर्छ भन्ने कुराहरू 42 बताउँछ होइन। यो 3 धारामा चाहिँ हाम्रो अधिकारहरू पनि उल्लेख गरिएको छ, तर अहिलेसम्म कार्यान्वयनमा चाहिँ आएको छैन। हिंसा चाहिँ गर्नु हुँदैन है, एउटा मानव जाति हो, मानवको व्यवहार सबैले गर्न सिकौँ, यही हिंसा विरुद्धको अभियानबाट चाहिँ सचेत गराउन चाहिँ चाहन्छ।
हस् राजीव, यहाँलाई धेरै धेरै धन्यवाद छ।
हस् धन्यवाद।
मानवाधिकार शिक्षा रेडियो कार्यक्रमका बारेमा आफ्ना राय, सल्लाह, सुझाव र प्रतिक्रिया पठाएर हामीलाई सहयोग गर्नुहुन अनुरोध छ। हामीलाई पत्राचार गर्ने ठेगाना हो मानवाधिकार शिक्षा रेडियो कार्यक्रम, अनौपचारिक क्षेत्र सेवा केन्द्र एनसेक, गण्डकी प्रदेश कार्यालय, पोखरा। हामीलाई इमेलमा pokhara@insec.org.np पत्र पठाउन र facebook.com/insecradio कमेन्ट लेख्न सक्नुहुन्छ। मानवाधिकार शिक्षा रेडियो कार्यक्रमको निर्धारित समय पूरा भएको छ। कार्यक्रमबाट म अर्जु विष्ट सल्यानी र इन्सेक टिमलाई बिदा दिनुहोस्। नमस्कार।